आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
एक पल्ट तिम्रो दुखलाई
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। जय मसीह तथा नमस्कार श्रोता मित्रहरू, म विशेष गरेर ती श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु जसले यो कार्यक्रमलाई माया गरेर सुन्नुभयो र आफ्नो सुन्दर सुझाव साथै पत्र हामीलाई लेख्नु भएको छ। श्रोता, आशा गर्दछु कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्नु भुल्नुहुने छैन। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन् र हामी पनि तपाईँ सबैलाई आफ्नो प्रार्थनामा याद गर्नेछौ। प्रभुको अनुग्रह तपाईँ सबैमाथि सदैव बनिरहोस्। प्रिय श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मती 23 अध्यायबाट शास्त्रको अध्ययन गर्न मनन गर्न गइरहेका छौं। यहाँ हामी शास्त्रीहरू र फरिसीहरूलाई नराम्रो गरी कठोर भाषामा प्रभुले खण्डन गर्नुभएको देख्छौ। आउनुहोस्, मती 23 अध्याय 1-2 पद हेर्दै अगाडि बढौ। तब येशूले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, शास्त्रीहरू र फरिसीहरू मूसाको आसनमा बस्दछन्। यी धार्मिक अगुवाहरू अधिकारको स्थानमा थिए र तिनीहरूले पुरानो नियम शास्त्रको नियन्त्रण गर्दथे। तिनीहरू त्यो अधिकारको दुरूपयोग गरिरहेका थिए जुन गर्न तिनीहरूको कतै पनि अधिकार थिएन। यही नै प्रभु येशू ख्रीष्टले यहाँ भनिरहनु भएको छ। अनि 3 पदमा भन्नुहुन्छ, यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैनन्। यसको मतलब शास्त्रले भनेको कुरा गर तर शास्त्री र फरिसीहरूको कामलाई नपछ्याऊ, किनभने तिनीहरू परमेश्वरको वचनलाई पछ्याइरहेका छैनन्। उहाँको खण्डन यहाँ सुन्नुहोस्, 4-7 भन्नुहुन्छ, तिनीहरूले गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन्, तर तिनीहरू आफै चाहिँ त ती उठाउनलाई एक औंलाले पनि छुँदैनन्। तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्, किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था पत्री ठूला बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लम्क्याउँछन्। भोजहरूमा तिनीहरू सम्मानको स्थान र सभाहरूमा प्रमुख आसनहरू मन पराउँछन्। बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरू भनेको रुचाउँछन्। ती व्यक्तिहरू नाम फैलिएको चाहन्छन्। तिनीहरू हरेक कुराद्वारा चिनिएको चाहन्छन्। तिनीहरू केही विशेष धार्मिक वस्त्र लगाउन मन पराउँछन् ताकि तिनीहरू उच्च ओहदाका व्यक्तिहरू रहेछन् भनी मानिसहरूले चिन्न सकुन्, देख्न सकुन्। हाम्रा प्रभुले यी सबै कुरालाई निन्दा गरिरहनु भएको छ। तिनीहरूको बोक्रेपनलाई, पाखण्डीपनलाई अति नै कठोर भाषामा उहाँले निन्दा गरिरहनु भएको छ। अनि आठ पदमा भन्नुहुन्छ, तर तिमीहरूलाई कसैले गुरूज्यू नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजु भाइ हो। तिमीहरूलाई कसैले गुरू नभनोस्। अनि मण्डलीमा पास्टरलाई केही विशेष आदर र सम्मान छ, तर तिनीहरू व्यक्तिहरू भन्दा कति पनि फरक छैनन्, अरू व्यक्तिहरू भन्दा कति पनि अलग छैनन्। तिनीहरू हाम्रो एक भाइ हुन्, तिनीहरू हामी जस्तै हुन्। नौ र दश पदमा भनिएको छ, तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गीयमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले मालिक नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रिस्ट नै हुनुहुन्छ। मित्र, यहाँ प्रभु भन्नुहुन्छ तिमीहरूलाई कसैले गुरू नभनोस्, अनि फेरि भन्नुहुन्छ तिमीहरूलाई कसैले मालिक नभनोस् अनि पिता नभनोस्। यहाँ खास कुरा के भन्दाखेरि पिता चाहिँ जीवनदाता हो। यस अर्थमा, आत्मिक अर्थमा मानिसलाई पिता भन्नु चाहिँ उसलाई परमेश्वरको स्थानमा राख्नु जस्तै हो। जसले आत्मिक जीवन दिनुहुन्छ त्यो ईश्वर निन्दा हो। केवल परमेश्वरले मात्र जीवन दिनुहुन्छ। गुरू चाहिँ अधिकारको ओहदामा हुन्छ। ख्रिस्ट मात्र एक हुनुहुन्छ जो अधिकारको ओहदामा हुनुहुन्छ, जो आज मण्डलीको शिर हुनुहुन्छ। र एघार र बाह्र पदमा भनिएको छ, तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। यदि तपाईँ र म महान बन्न चाहन्छौ भने तब हामी सबैको सेवक बन्नु पर्दछ। यसपछि निम्न पदहरूमा देख्छौ कि शास्त्रीहरू र फरिसीहरूको विरूद्ध धिक्कारहरू घोषणा गरियो। यहाँ नम्र भद्र प्रभु येशूले अति नै कठोर वचन प्रयोग गर्नुभएको देख्छौ। कुनै पनि पुरानो नियमको अगमवक्ताहरूले कठोर तरिकाले पापको भर्त्सना गरेनन् जति प्रभु येशूले गर्नुभयो। तेह्र पदमा भनिएको छ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू मानिसहरूका सामुने स्वर्गीयका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै फस्दछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। प्रभुले यो शब्द धिक्कार आठ पल्ट यस खण्डमा प्रयोग गर्नुभएको छ, र शास्त्रीहरू र फरिसीहरूलाई सात पल्ट पाखण्डी भन्नुहुन्छ। उहाँले उनीहरूको गलत अगुवाई गर्ने कामद्वारा स्वर्गीयको बाटहरू बन्द गरिदिए भनी निन्दा गर्नुभयो। अनि चौध पदमा हामी पढ्छौ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू विधवाका घर खाइदिन्छौ र लामो लामो प्रार्थना गर्ने भान पार्दछौ, यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ। अर्को शब्दमा, र यी मानिसहरू लामा प्रार्थना गर्थे तर व्यवहारमा दुष्ट निर्दयी व्यक्तिहरू थिए। अनि पन्ध्र पदमा भनिएको छ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ। आज कति परमेश्वरका जन भनाउँदाहरू छन्, सेवक भनाउँदाहरू छन्, जसले नयाँ भर्खरै विश्वासमा आएको व्यक्तिको हालत दश गुणा बेकार गरिदिन्छ। आफ्नो खराब साक्षीद्वारा, आफ्नो खराब जीवनयापनद्वारा। अनि सोह्रदेखि अठार पदमा भनिएको छ, धिक्कार तिनीहरूलाई अन्धा अगुवा हो जसले भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ। मूर्ख र अन्धा हो, कुन चाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्दिर कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखेको भेटीको शपथ खाँदा चाहिँ शपथले बाँधिनेछ। यसको मतलब तिनी दोषी हुन् यदि उसले आफ्नो शपथ पूरा गर्ने काममा चुक्छन् भने। अनि उन्नाइसदेखि बाइस पदमा भनिएको छ, ए अन्धा हो, कुन चाहिँ ठूलो हो, भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र बास गर्नुहुनेको शपथ खान्छ। स्वर्गीयको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। यी फरिसीहरू सिकाउँथे, यदि तिनीहरू मन्दिर होस् वा वेदी छोएर शपथ खाए भने तपाईँ आफ्नो शपथ पूरा गर्न बाध्य हुनुहुन्न। तर तपाईँ मन्दिरको सुन वा वेदीको भेटी छोएर शपथ खानुभयो भने शपथ पूरा गर्न बाध्य हुनुहुन्छ। तिनीहरूले निश्चय नै वास्तविकताको बङ्गाइरहेका थिए। तिनीहरूले भौतिक कुराहरूमा प्राथमिकता दिइरहेका थिए, आत्मिक उद्देश्यको लागि प्रयोग गर्न राखिएको कुरामा भन्दा। अहिले हाम्रो प्रभुको कठोर निन्दा सुन्नुहोस्। त्यस पदमा भन्नुहुन्छ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू पुदिना र सुप र जिराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्ने थियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नु पर्ने थियो। तिनीहरू दशांश दिने काममा अति नै विश्वासयोग्य थिए। अरू त के साना कुराहरूको तिनीहरूले दशांश दिन्थे, तर प्रभु भन्नुहुन्छ व्यवस्थाका ती भन्दा गहकिला कुराहरू अर्थात न्याय, दया र विश्वास चाहिँ छोड्दछौ। अनि चौबिस पदमा भन्नुहुन्छ, अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ तर ऊँटलाई चाहिँ निली हाल्दछौ। हजुर, यो हास्यास्पद तर व्यङ्ग्यात्मक छड्के कुरा हो। म एक प्रिय स्त्रीलाई चिन्दछु जो लिपस्टिक प्रयोग गर्ने विषय लिएर तर्क गर्ने गर्थिन्। तिनले सोच्थिन् कि यो भयानक कुरा हो, कति पनि आवश्यक छैन, तर तिनीसँग चाहिँ तरवार भन्दा धारिलो जिब्रो थियो। तिनले त्यो सोचिनन् कि त्यो झन खराब थियो, जुनले थुप्रै निर्दोष व्यक्तिहरूको इज्जतमा धब्बा लगाइदिन्दथ्यो। यो आश्चर्य कुरा हो कि कसरी मानिसहरू भुसुना चाल्दछन् तर ऊँटलाई चाहिँ निल्दछन्। अनि पच्चीस पदमा हामी पढ्दछौ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। पाँचौं धिक्कारले फरिसीहरूले बाह्य कुरामा जोड दिने कुराको तस्विर दिन्छ। यो नै तस्विर आजका प्राय मण्डली, चर्चहरू र व्यक्ति विशेषको तस्विर हो। बाहिर त अति नै सुन्दर, सफा, आत्मिक देखाइ पर्दछन्। तिनीहरू सबै खालका संस्कारमा भाग लिन्छन्। तिनीहरू उक्तम सरसमान राख्न चाहन्छन्। तिनीहरू बाहिरपट्टि त अति नै आत्मिक र भक्तिको कुरा गर्दछन्, तर भित्री चाहिँ आफ्ना पापहरूसँग कति पनि तिनीहरूले व्यवहार गरेका हुँदैनन्। पापको पाप्रोहरूले थुप्रिएको त्यहाँ पापहरू छन्। प्राय जसो मामलामा तिनीहरू पाप शब्द मन पराउँदैनन्, तर बाहिर सबै धर्म कृत्य र संस्कारले तिनीहरूका आन्तरिक भ्रष्टताको शुद्ध गर्दैन। फरिसीहरू सबै बाहिर्य धर्म कृत्य औपचारिक रूपमा गर्दथे, तर तिनीहरूको आन्तरिक जीवन चाहिँ दयनीय अवस्थाको थियो। मित्र, यो आज कतिजना विश्वासी भनाउँदाहरूको जीवनमा, ख्रिस्टियन भनाउँदाहरूको जीवनमा सत्य छ। भनिएको छ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। ओ, यो आज कति शक्तिशाली सन्देश छ हामी सबैको लागि। अनि छब्बीस पदमा हामी पढ्छौ, अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। उहाँको कुरालाई गलत नसम्झनुहोला। उहाँ भनिरहनु भएको छैन कि बाहिर सफा हुन आवश्यक छैन, तर महत्वपूर्ण कुरा चाहिँ भित्रीपट्टि सफा हुन आवश्यकता छ, नत्र देखावटी मात्र हुनेछ। अनि त्यस्तै नै प्रभु येशूका पालाका ती धार्मिक अगुवाहरू थिए। अनि सताइस पदमा भन्नुहुन्छ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू चुन लगाइरहेका चिहानहरू जस्ता छौ जो बाहिरपट्टि सुन्दर देखा पर्छन् तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। मेरो निम्ति यो भन्दा डरलाग्दो खतरनाक भाषा कुनै छैन जुन प्रभुले यहाँ प्रयोग गर्नुभयो। मैले पहिले नै भनिहालेको छु कि कचौरा र थालको भित्रीपट्टि चाहिँ गन्ध तर बाहिरपट्टि चाहिँ सफाले हाम्रा दिनका प्राय जसो मण्डली र ख्रिस्टियनहरूको संकेत गर्दछ। तर यो चुन लगाइराखेको चिहानहरूले ख्रिस्टियन भनाउँदाहरूको तस्विर दिँदछ। बाहिर त सुन्दर तर भित्र चाहिँ पाप र अधर्ममा मरेका छन्। तिनीहरूसँग भक्तिपनाको रूप छ तर ख्रिस्टमा नयाँ सृष्टि बनाउने यसको शक्तिलाई इन्कार गर्दछन्। मित्र, जबसम्म यो तपाईँको र मेरो जीवनमा घट्दैन, तपाईँको र मेरो मण्डली सदस्य व्यर्थ छ। यो केही होइन तर पाखण्डपन। अनि 27 र 28 पदमा हामी पढ्छौं, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू चुन लगाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्दछन् तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूको सामुने धर्मी देखा पर्दछौ तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। मित्र, आज हामीले पनि आफैलाई जाँच्दा कति उत्तम होला प्रभु येशु ख्रिष्टको यी पदहरूको प्रकाशमा। अनि 29 32 पदमा हामी पढ्छौ, धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो पाखण्डीहरू, किनकि तिमीहरू अगम वक्ताका चिहानहरू बनाउँछौ र धर्मीहरूका स्मारकलाई सिंगार्छौ र भन्दछौ, हामी आफ्ना पुर्खाहरूको समयमा भए ता हामी अगम वक्ताहरूको रगत भाउनमा उनीहरूसँग सहभागी हुने थिएनौ। यसरी तिमीहरू अगम वक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। यी उही धार्मिक अगुवाहरूले भूतकालमा अगम वक्ताहरूलाई हत्या गरे। त्यही तरिकामा धार्मिक अगुवाहरूले रोमीहरूलाई परमेश्वरको पुत्रलाई क्रुसमा चढाउन उक्साए, जो अहिले तिनीहरूसँग त्यस बेला बोलिरहनु भएको थियो। अनि 33 पदमा हामी पढ्छौ, सर्पहरू साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कने छौ? के तपाईँले यो भन्दा कठोर वचन अरू केही छ जस्तो लाग्छ? उहाँको तात्पर्य के हो जब उहाँ तिनीहरूलाई सर्पका सन्तान भन्नुहुन्छ? उहाँको तात्पर्य अर्थात अर्थ यो हो कि तिनीहरू सर्पहरूका सन्तानहरू हुन। उहाँको अर्थ यो हो कि तिनीहरू सर्पहरूका सन्तानहरू हुन् भनेको। मित्र, परमेश्वरले तपाईंलाई आफ्नो सन्तानको रूपमा ग्रहण गर्नुहुन्न यदि तपाईँ उहाँलाई इन्कार गर्नुहुन्छ भने। परमेश्वरको सन्तान हुने एउटै तरिका छ, त्यो ख्रिस्टलाई ग्रहण गरेर। भनिएको छ 33 पदमा, सर्पहरू साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कने छौ? येशु ख्रिष्ट यस पृथ्वीमा तपाईँ र मेरो पापको लागि मर्न आउनुभयो। यदि उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्छौ भने उहाँले हामीलाई उद्धार गर्नुहुनेछ, किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। तर हामी उहाँलाई इन्कार गर्छौ भने उहाँ हाम्रो इन्साफ गर्ने न्यायाधीश हुनुहुन्छ। पद 34 र 35 भनिएको छ, यसकारण म तिमीहरू कहाँ अगम वक्ताहरू, बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरू मध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाङ्नेछौ, र कतिजनालाई आफ्ना सभाघरहरूमा कोरा लगाउनेछौ र सहर सहर हुँदो सताउनेछौ। पृथ्वीमा बगाएको सब धर्मी जनको रगत, निर्दोष हाबिलको रगतदेखि लिएर बेरक्याको छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र स्थान र वेदीका बीचमा हत्या गर्यौ, सो तिमीहरूकै टाउकोमा पर्नेछ। मित्र, हाम्रो प्रभु तिनीहरूको कसुर दोष हाबिलको मृत्युदेखि आरम्भ गर्नु भएर वर्तमान दिनसम्म ल्याउनुहुन्छ। उहाँले यो स्पष्ट बनाउनुहुन्छ कि परमेश्वरले इसरायललाई धर्मी जनहरूको नष्ट गरेकोले तिनीहरूलाई दण्ड दिनुहुनेछ। अनि 36 पदमा हामी पढ्दछौ, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछ। अनि मित्र, उहाँ ईस्वी सम्वत 70 हुने यरुसलेमको विध्वंसको यहाँ भविष्यवाणी गरिरहनु भएको छ। उहाँ अर्को पल्ट के गर्नुहुनेछ? यस्तो कठोर वचन बोल्ने प्रभु अहिले यरुसलेममाथि विलाप गर्नुहुन्छ। 37 र 38 पदमा हामी पढ्छौ, ए यरुसलेम, ए यरुसलेम, त जसले अगम वक्ताहरूलाई मार्ने र त कहाँ पठाएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर तैले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ। उहाँलाई यरुसलेम प्रवेशमा यरूशलेमले इन्कार गर्यो र उहाँले पनि यरूशलेमलाई इन्कार गर्नुभयो। तर अहिले उहाँ त्यस शहरमाथि रोनुहुन्छ, विलाप गर्नुहुन्छ। हजुर, उहाँले तिनीहरूमाथि दण्डको न्यायको घोषणा गर्नुभयो, तर उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूमाथि आइरहेको त्यो दण्ड न्याय थाहा पाउनु भएर उहाँ रोनुभयो। 37 र 38 पदमा भनिएको छ, ए यरूशलेम, ए यरूशलेम, जसले अगम वक्ताहरूलाई मार्ने र तँका पठाइकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, तर तैले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ। अनि 39 पदमा, किनभने म तिमीहरूलाई भन्दछु, परमप्रभुको नाउँमा आउने धन्यका हुन्, नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। केवल धार्मिक अगुवाहरू मात्र चकित भएनन्, तर उहाँका चेलाहरू पनि चकित भएका थिए। यी कुरा सुनेर तिनीहरूलाई यो ठिक विपरीत भए जस्तो देखाइ पर्यो कि तिनीहरूले आशा गरेका थिए कि उहाँ राज्य स्थापन गर्नुहुनेछ र यरूशलेम राजधानी बनाउनुहुनेछ, तर उहाँ भन्नुहुन्छ कि तिनीहरूका घरहरू उजाड छोडिनेछन् र तिनीहरूले उहाँलाई फेरि देख्ने छैनन्, जहिलेसम्म धन्य हुन् तिनी परमप्रभुको नाउँमा आउने भनी तिनीहरू भन्दैनन्। हेर्नुहोस् त, यद्यपि उहाँ यस समयमा क्रुसतिर मर्न बढ़िरहनु भएको र बाटोमा हुनु भए तापनि उहाँले तिनीहरूलाई आश्वासन दिनुहुन्छ कि उहाँ पुनः फर्की आउनुहुनेछ, अनि त्यो चाहिँ उहाँको विजय प्रवेश हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।